بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کی ہندی سیوا کے سبھی شروتاؤں کو زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ پریہ شروتاؤں، آج کے کاریکرم کا شبھارمبھ ہم پوتر قرآن کے سورہ بقرہ کی 207ویں سے 209ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا شرح پایا ہے شری سبز علی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ومن الناس من يشري نفسه ابتغاء مرضات الله والله رؤوف بالعباد، ومن الناس من يشري نفسه ابتغاء مرضات الله والله رؤوف بالعباد، يا أيها الذين آمنوا ادخلوا في السلم كافة اتبعوا خطوات الشيطان إنه لكم عدو فإن زللتم من بعد ما جاءتكم البينات فاعلموا أن الله عزيز حكيم، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتین کرپاشیل اور دیاوان ہے، اور لوگوں میں وہ بھی ہے جو ایشور کی مرضی کے لیے اپنی جان بیچ دیتا ہے، اور ایشور اپنے بندوں کے پرتی اتینت کرونامے ہے۔ ہے ایمان والو، تم سب پورن روپ سے اسلام میں پروشت ہو جاؤ، اور شیطان کے پچنوں کا انسرن نہ کرو، کہ نسندیہ وہ تمہارا کھلا ہوا شترو ہے۔ پھر یدی تم اسپشٹ نشانیوں کے آ جانے کے بعد بھی لڑکھڑا گئے तो जान लो कि निसंदेह ईश्वर अत्यंत प्रभुत्वशाली और तत्वदर्शी है।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारे प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9620 किलोहर्ट्ज़ पर सुन रहे हैं। दोस्तों, हमारा ईमेल आईडी है hindi@ws.irib.ir और हमारी वेबसाइट का एड्रेस बदल चुका है। हमारी वेबसाइट का एड्रेस है parstoday.ir/hi। दोस्तों, आज शनिवार है, दे माह की 3 दिसंबर की 24 और जमादुल अव्वल की 29 तारीख। हमारे आज के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप विश्व समाचार सुनेंगे, उसके उपरांत राजनीतिक चर्चा का दैनिक कार्यक्रम प्रसारित किया जाएगा। राजनीतिक चर्चा के उपरांत आप कार्यक्रम सुनेंगे ईरान भ्रमण, और सभा का अंतिम कार्यक्रम होगा उज्जवल भविष्य। तो दोस्तों, ये तो थी हमारे आज के कार्यक्रमों की रूपरेखा, और अभी आप कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार सुनेंगे। अब आप रेडियो तेहरान से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान ने पाकिस्तान और बांग्लादेश से संबंधों के विस्तार पर बल दिया है। यमन का कहना है कि संघर्ष विराम के लिए कोशिशें तेज हो गई हैं। सऊदी अरब और यूएई के बीच संबंध खराब होने की खबरें हैं। भारत जोड़ो यात्रा राजधानी नई दिल्ली पहुंची, व्यापक स्तर पर स्वागत। और अब आप मरियम मेहरदादी और अख्तर अब्बास से विस्तार से समाचार सुनिए।
ईरान के विदेश मंत्री ने विभिन्न क्षेत्रों में तेहरान और इस्लामाबाद के बीच सहयोग में विस्तार पर बल दिया है। इस्लामी गणतंत्र ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने शनिवार को पाकिस्तान के लाहौर में ईरान के नए वाणिज्य राजदूत मेहरान मुवाहिद फर से मुलाकात में ईरान और पाकिस्तान के बीच पाई जाने वाली सांस्कृतिक और राजनीतिक समानताओं का उल्लेख करते हुए विभिन्न क्षेत्रों में द्विपक्षीय सहयोग में विस्तार पर बल दिया। उन्होंने इसके साथ ही द्विपक्षीय सहयोग में विस्तार के लिए ईरान और पाकिस्तान के प्रतिनिधियों की व्यापक कोशिशों की मांग की। मेहरान मुवाहिद फर को लाहौर में ईरान का नया वाणिज्य राजदूत बनाकर भेजा जा रहा है। इससे पहले वो सिस्टम वर्चुअल स्पेस संस्था के प्रमुख थे। शनिवार को लाहौर की अपनी यात्रा से पहले उन्होंने विदेश मंत्री से मुलाकात करके पाकिस्तान में तैनाती के दौरान अपनी जिम्मेदारियों की प्राथमिकता के विषय पर चर्चा की।
इस्लामी गणतंत्र ईरान और बांग्लादेश के विदेश मंत्रालय के बीच राजनीतिक परामर्श का दूसरा दौर ढाका में आयोजित हुआ। ईरान के उप विदेश मंत्री अली बाकरी कनी और बांग्लादेश के विदेश मंत्रालय के वरिष्ठ अधिकारी मसूद बिन मोमिन ने मुलाकात के दौरान राजनीतिक, आर्थिक और सांस्कृतिक सहयोग के विस्तार के मार्गों पर विचार विमर्श किया। इस मौके पर अली बाकरी कनी ने कहा कि वो शक्तियां जो दशकों से मजलूम फिलिस्तीनी राष्ट्र के अधिकारों का हनन कर रहे हैं और पूरी शक्ति से इसराइल के अतिक्रमणकारी कब्जे और अतिक्रमण का समर्थन कर रही हैं, मानव अधिकारों के बारे में राय देने की योग्यता नहीं रखती। उन्होंने ईरान और बांग्लादेश के बीच ऐतिहासिक, सांस्कृतिक और पारंपरिक संबंधों का उल्लेख करते हुए कहा कि दोनों देशों के बीच संबंधों की मजबूती की निर्भरता विभिन्न क्षेत्रों में ईरान और बांग्लादेश की सरकारों के बीच निरंतर और व्यापक सहयोग पर है।
यमन के अंसारुल्लाह आंदोलन के नेता जलाल रवि शान ने बताया है कि ओमान का प्रतिनिधिमंडल सना की यात्रा पर है, जो संघर्ष विराम का समय बढ़ाने के विषय पर मध्यस्थता का प्रयास कर रहा है। रविशान का कहना था कि अब तक की बातचीत में प्रगति देखने में आ रही है, जिससे संघर्ष विराम का समय बढ़ जाने की संभावना बड़ी है। ओमान का प्रतिनिधिमंडल बुधवार को सना पहुंचा, जो यमनी पक्षों के दृष्टिकोणों को करीब लाने की कोशिश कर रहा है, खासतौर पर संघर्ष विराम का समय बढ़ाने पर विचार किया जा रहा है। यमन के अलमसीरा टीवी चैनल ने सना सरकार में डिफेंस व सिक्योरिटी के मामलों के समिति के उप प्रमुख रविशान के हवाले से बताया कि संघर्ष विराम के 3 चरण पूरे हुए, जिसके दौरान ये लक्षण दिखाई नहीं दिए कि सऊदी अरब और उसके घटक सही नीयत के साथ आगे बढ़ रहे हैं, मगर उन्होंने बताया कि कर्मचारियों की तनख्वाहों के मसले पर प्रगति हुई है। सऊदी गठबंधन संघर्ष विराम के लिए तैयार है, मगर वो यमन की नाकाबंदी खत्म नहीं करना चाहते, जबकि यमन की सना सरकार और अंसारुल्लाह आंदोलन का कहना है कि संघर्ष विराम के साथ ही ये भी जरूरी है कि यमन की नाकाबंदी भी समाप्त की जाए।
यमन पर सऊदी अरब के ताजा हमले में 13 यमनी हताहत व घायल हो गए। अलमसीरा की रिपोर्ट के अनुसार सऊदी अरब ने सादा के उत्तरी क्षेत्र मंबा पर बमबारी की, जिसके परिणाम में 1 यमनी हताहत और 12 अन्य घायल हो गए। घायलों में यमन में रहने वाले अफ्रीकी मूल के शरणार्थी भी शामिल हैं। दूसरी ओर सऊदी गठबंधन ने पिछले 24 घंटों के दौरान यमन के अल हुदैदा प्रांत पर हवाई और मिसाइल हमले किए और तोपों के गोले दागे। इसी मध्य यमन सरकार ने सऊदी गठबंधन के हमलों की वजह से यमन को 2015 से 2021 तक होने वाले नुकसानों का अंदाजा $64.7 बिलियन लगाया है। रिपोर्ट के अनुसार यमनी व्यापारियों को बहुत से समस्याओं का सामना है। विदेशी कंपनियों से खरीदी गई चीजों के परिवहन व और कस्टम क्लियरेंस और सऊदी गठबंधन के घेराव की वजह से यमन में दाखिल नहीं हो पाती, जिसकी वजह से व्यापारियों को बहुत ज्यादा नुकसान हो रहा है।
ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। सऊदी अरब की तेल की नीति से नाराज संयुक्त अरब इमारात ने ओपेक से निकलने का फैसला कर लिया है, जिसके बाद सऊदी क्राउन प्रिंस बिन सलमान अपने घटक UAE के शासक मोहम्मद बिन जायद की योजना को नाकाम बनाने का प्रयास कर रहे हैं। रॉयटर्स के अनुसार संयुक्त अरब इमारात ने एक कार्यक्रम बनाया है कि 28 नवंबर को दुबई में आयोजित होने वाली जलवायु कॉन्फ्रेंस से पहले 2023 से ज्यादा तेल यूरोप को बेचकर तेल बेचने वाले देशों में सर्वोपरि हो जाए। 62 साल पहले ओपेक के गठन के बाद संयुक्त अरब इमारात 55 वर्षों से तेल निर्यात करने वाले देशों की संस्था ओपेक का महत्वपूर्ण सदस्य समझा जाता है। अलबत्ता ओपेक की वर्तमान नीति किसी भी प्रकार से संयुक्त राष्ट्र संघ के हक में नहीं है, इसीलिए उसे एक दिन में केवल 3 मिलियन बैरल तेल निकालने की अनुमति है, जबकि वो इससे कहीं ज्यादा यानी हर दिन 4 मिलियन बैरल तेल निकालने की क्षमता रखता है।
बहरीन की जनता ने अतिग्रहणकारी ज़ायनी शासन के विरुद्ध प्रदर्शन किए हैं। बहरीन के सित्रा क्षेत्र की जनता ने बहरीन में इसराइल की बढ़ती उपस्थिति और बढ़ते हुए प्रभावों व गतिविधियों के विरुद्ध सड़कों पर निकलकर प्रदर्शन किया और इसराइल के विरुद्ध नारे लगाए। एक सक्रिय बहरीनी कार्यकर्ता यूसुफ अल जमरी ने ट्वीट करके प्रदर्शन के वीडियो शेयर किए। उन्होंने ट्वीट में लिखा कि सुरक्षा के कड़े प्रबंध के बावजूद सित्रा की जनता ने मनामा में इसराइल की कॉलोनी के निर्माण, इसराइली की उपस्थिति और जानियों की विशेष ईद के कार्यक्रम में अपने देश के अधिकारियों के भाग लेने के विरुद्ध नारे लगाए।
भारत में बहुचर्चित भारत जोड़ो यात्रा राजधानी दिल्ली पहुंच गई। शनिवार को यात्रा ने दिल्ली में प्रवेश किया। कांग्रेस नेता राहुल गांधी के नेतृत्व में चल रही इस यात्रा को शनिवार सुबह बदरपुर बॉर्डर से शुरू किया, जो लाल किले तक पहुंची। इस बीच COVID-19 प्रोटोकॉल को लेकर केंद्र सरकार की ओर से राहुल गांधी को लिखे गए पत्र का मुद्दा भी चर्चा में रहा और ये कहा गया कि केंद्र सरकार राहुल गांधी की यात्रा से चिंतित है और उसे रोकने का प्रयास कर रही है। राहुल गांधी ने हरियाणा के फरीदाबाद से दिल्ली में प्रवेश किया। दिल्ली कांग्रेस के कार्यकर्ता बड़ी संख्या में उनके स्वागत के लिए बदरपुर बॉर्डर पहुंचे। कांग्रेस की दिल्ली इकाई के प्रमुख अनिल चौधरी भी वहां मौजूद थे। राहुल गांधी ने दिल्ली प्रवेश करने से पहले कहा कि कुछ लोग नफरत फैला रहे हैं, लेकिन देश का आम आदमी پیار کی بات کر رہا ہے۔ ہر راج میں لاکھوں لوگ یاترا سے جڑے۔ میں نے آر ایس ایس بی جے پی کے لوگوں سے کہا کہ ہم آپ کے نفرت کے بازار میں محبت کی دکان کھولنے آئے ہیں۔
بھارت کے ہریانہ راجیہ کے گڑاؤں شہر میں بجرنگ دل کے سدسیوں دوارا کھلے میں نماز ادا کرنے میں رکاوٹ ڈالنے کا معاملہ سامنے آیا ہے۔ بجرنگ دل کے سدسیوں نے شہر کے سیکٹر 69 میں شکروار کو کھلے میں ہو رہی نماز کو نعرے بازی کر کے بادت کیا، جس کے کارن نماز ادا کر رہے 100 لوگوں کے ایک سموہ کو وہاں سے جانے کے لیے مجبور ہونا پڑا۔ ورش 2021 میں ضلع پرشاسن نے استان کو نماز ادا کرنے کے لیے 6 خلستانوں میں چنت کیا تھا۔ پولیس نے کہا کہ بجرنگ دل کے ضلع سرکشا پرمکھ امت ہندو کے نیتتو میں سنگھن کے لگ بھگ 15 سدسیوں نے سیکٹر 69 میں ہریانہ شہری وکاس پرادھیکرن کی بھومی پر کھلے میں ہو رہی نماز کو نعرے بازی کر کے بادھت کیا۔ بادشاہ پور تھانے کے ایس ایچ او امیش کمار نے بتایا کہ سوچنا ملنے کے بعد پولیس کی ایک ٹیم موقع پر پہنچی اور دیکھا کہ مسلم سمودائے کے لوگ وہاں سے جا رہے ہیں۔ انہوں نے کہا کہ ٹیم نے بجرنگ دل کے سدسیوں کو وہاں سے جانے کو کہا، جس کے بعد استھتی پر قابو پایا گیا۔ کمار نے کہا کہ یہ استھان 6 چنت استھلوں میں سے ایک ہے، ہمیں کوئی شکایت نہیں ملی ہے اور اگر شکایت ملتی ہے تو قانون کے تحت کاروائی کی جائے گی۔
بھارت کے اتر پردیش راج کے بریلی ضلع میں ایک سرکاری اسکول کی پرنسپل اور ایک ٹیچر کے خلاف صبح کی اسمبلی میں علامہ اقبال کی نظم پڑھوانے کے الزام میں مقدمہ درج کیا گیا ہے۔ شکشا وبھاگ نے پرنسپل ناہید صدیقی کو سسپینڈ کر دیا اور ایک شکشا متر وزیر الدین کے خلاف جانچ کے آدیش دیے ہیں۔ یہ مقدمہ اسمبلی میں علامہ اقبال کی نظم لب پہ آتی ہے دعا بن کے تمنا میری پڑھے جانے کا ویڈیو وائرل ہونے کے بعد دھارمک بھاوناؤں کو ٹھیس پہنچانے کے الزام میں کیا گیا۔
بھارت کی کیندر سرکار نے سنسد کو بتایا کہ بھارت اور شری لنکا کے بیچ ایک شیتر کی سیٹلائٹ تصویر میں جہاں پورانک رام سیتو کے استھتو کی بات کہی جاتی ہے، دویپ اور چنا پتھر والے اتھلے کنارے نظر آتے ہیں، لیکن انہیں نرنائک طور پر پل کے اوشیش نہیں کہا جا سکتا ہے۔ انترکش راجیہ منتری جتندر سنگھ راجیہ سبھا میں بھاجپا سانسد کارتکی شرما کے ایک موقع سوال کا جواب دے رہے تھے، جنہوں نے پوچھا تھا کہ کیا سرکار بھارت کے اتیت کا ویگیانک ملیاں کرنے کے لیے کوئی پریاس کر رہی ہے۔ جتندر سنگھ نے سدن کو بتایا کہ ہاں، کچھ حد تک انترکش پرودیگیکی کے مادھیم سے ہم کچھ ٹکڑوں اور دویپوں کچھ پرکار کے لائم سٹون والے اتلے کناروں کی کھوج کر رہے ہیں، جنہیں نشچت روپ سے اوشیش یا پل کے حصے نہیں کہا جا سکتا۔
برٹن میں آرتھک سنکٹ کے چلتے یہ حالت ہو گئی ہے کہ کوئی بھی دن بغیر ہڑتال کے نہیں گزر رہا ہے۔ ہڑتالوں کے چلتے ٹرانسپورٹ، ہیلتھ کیئر اور پوسٹ سہت ہر وبھاگ بری طرح سے است ویست ہو گیا ہے۔ ایک ہڑتال بند ہوتی ہے تو دوسری شروع ہو جاتی ہے، جس سے دسیوں لاکھ لوگ پربھاوت ہوتے ہیں۔ دیش کے میں سواستھ وبھاگ، ایمبولینس کے اسٹاف، بسوں اور ٹرینوں کے ڈرائیور اور انیہ اسٹاف، یہاں تک کہ امیگریشن وبھاگ کے لوگ بھی ہڑتال کر رہے ہیں۔ ہڑتالیں تب ہو رہی ہیں جب کرسمس اور نئے سال کی چھٹیاں نزدیک ہیں۔
فرانس کی راجدھانی پیرس میں ایک ویکتی نے فائرنگ کر دی، جس میں 2 لوگوں کی موت ہو گئی اور 6 لوگ گھائل ہو گئے۔ میڈیا نے بتایا کہ ایک ویکتی نے اچانک لوگوں کی بھیڑ پر فائر کھول دیا۔ بتایا جاتا ہے کہ حملہ ور کو گرفتار کر لیا گیا ہے، وہ 60 سال کا ہے، جبکہ کچھ کا کہنا ہے کہ حملہ کرنے والا ویکتی لگ بھگ 70 سال کا ہے۔ ایک فرانسیسی میڈیا سنستھان نے بتایا کہ حملہ احمد کاریاکورت کلچرل سینٹر میں ہوا۔ ایک پرتیکش درشی کا کہنا تھا کہ اس نے کم سے کم 7 یا 8 فائرنگ کی آوازیں سنی۔ اب اس گھٹنا کا بیورا نہیں ملا اور یہ بھی معلوم نہیں ہو سکا کہ حملہ ور نے کیوں یہ قدم اٹھایا۔
یوکرین یدھ میں تیزی آئی ہے اور جس کے نتیجے میں دونوں اور سے درجنوں لوگ مارے گئے ہیں، جبکہ اس بیچ یوکرین کے راشٹرپتی ولادیمیر زیلنسکی نے کہا ہے کہ ان کی امریکہ یاترا کامیاب رہی اور سارے وانچھت لکش پورے ہوئے۔ زیلنسکی نے کہا کہ نئے سال کی چھٹیوں کے سمے روس کی اور سے بڑے حملے ہو سکتے ہیں، جبکہ ماسکو میں کرملن ہاؤس نے کہا ہے کہ یوکرین کو نرستر کرنے کی دشا میں بڑی پرگتی ہوئی ہے۔ ودیشوں میں تعینات یوکرین کے راجدوتوں سے بات کرتے ہوئے زیلنسکی نے کہا کہ ہم واشنگٹن سے اچھے نتیجے کے ساتھ سودیش لوٹے ہیں، آرتھک سمرتھن بھی ملا ہے اور اس کے علاوہ بھی بہت کچھ ہوا ہے جس کے بارے میں ہم بعد میں بات کریں گے۔ زیلنسکی نے کہا کہ ہمارا مشن وہی ہے، ہم اپنے دیش کی دھرتی کا ہر باغ آزاد کروائیں گے، جنتا کی حفاظت کریں گے۔ اور اسی کے ساتھ ریڈیو تہران سے انتراشٹری سماچار سماپت ہوئے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
دوستوں، میں ہوں رویش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کاریکرم میں۔ آج کے کاریکرم میں ہم سب سے پہلے بات کریں گے یوکرینی راشٹرپتی دوارا ایک بار پھر ایران پر لگائے گئے آروپوں کے بارے میں۔
ایران کا کہنا ہے کہ یوکرین کو پتا ہونا۔
اور پھر بات کریں گے لبنان میں دھوم مچا رہی ایرانی فلموں کے بارے میں۔ اور انت میں چلیں گے بھارت، جہاں کشمیر میں این آئی اے دوارا تابڑتوڑ مارے جا رہے چھاپوں کے بیچ کشمیری نیتاؤں نے کہا ہے کہ دلی سرکار کشمیریوں کی بھاوناؤں کے ساتھ کھیل رہی ہے۔
این آئی اے نیشنل انویسٹیگیشن ایجنسی نے
تو سب سے پہلے بات کرتے ہیں یوکرین کے نرادھار دعووں پر ایران کی پرتکریا کے بارے میں۔ یوکرینی راشٹرپتی نے اپنی حالیہ امریکہ یاترا کے دوران ایران پر پھر ایک بار روس کو ڈرون دینے کا آروپ لگایا تھا۔ اس بیچ ودیش منترالے نے زیلنسکی کے بیان کی نندا کرتے ہوئے کہا ہے کہ تہران کا اسٹریٹجک دھیر اسیمت نہیں ہے۔ اس سمبندھ میں ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی قائم رضوی۔
ایران کا کہنا ہے کہ یوکرین کو پتا ہونا چاہیے کہ تہران کا اسٹریٹجک دھیر اسیمت نہیں ہے۔ ودیش منترالے کے پروکتا نے ایران کے بارے میں یوکرین کے راشٹرپتی کے بیان کو نرادھار بتاتے ہوئے اس کی نندا کی ہے۔ ودیش منترالے کے پروکتا ناصر کنانی نے کہا ہے کہ یوکرین کے راشٹرپتی کو جان لینا چاہیے کہ نرادھار آروپوں کے بارے میں ہمارا اسٹریٹجک دھیر اسیمت نہیں ہوگا۔ ولادیمیر زیلنسکی نے اپنی امریکی یاترا کے دوران کانگریس کے سدسیوں کے ساتھ بیٹھک میں ایران اور روس کے سہیوگ کا الیکھ کیا تھا۔ انہوں نے یوکرین کے پرتشٹھانوں پر ماسکو دوارا ایرانی ڈرون کے پریوگ کا دعویٰ بھی کیا۔ زیلنسکی نے روس کے ساتھ یدھ میں امریکی کانگریس میں کیف کے ساتھ ادھک سے ادھک سمرتھن کی مانگ کی ہے۔ ناصر کنانی نے زیلنسکی کے وکتویہ کو نرادھار بتاتے ہوئے کہا کہ ہم اس بات کو پھر دہرا رہے ہیں کہ اسلامی گڑتنت ایران یوکرین یدھ کے کسی بھی پکش کے لیے سینی اپکرن نہیں بھیج رہا ہے۔ پچھلے کچھ سمے سے یوکرین امریکہ اور کچھ پشچیمی دیشوں کے ساتھ مل کر روس کے ورد یدھ میں ایرانی ڈرون کے پریوگ کے دعوے کرتا آ رہا ہے۔ یہ دعوے بنا کسی پرماڑ کے کیے جا رہے ہیں۔ یہ دعوے ایران اور روس پر دباؤ ڈالنے کے ساتھ ہی ساتھ یدھ کو لمبا کھینچنے کے لیے بھی کیے جا رہے ہیں۔ یوکرین کے راشٹرپتی کا ایک انیہ دعویٰ یہ ہے کہ روس نے ایران کو 136 ڈرون ویمانوں کا آرڈر دیا ہے جن کا نام ہے شاہد 136۔ اس دعوے کے کچھ ہی دنوں کے بعد یوکرین کی سینا کے پروکتا نے یہ بات کہہ ڈالی کہ ایران کے 300 شاہد 136 ڈرون کو یوکرین نے مار گرایا ہے۔ حالانکہ ایران کی اور سے یہ بات کئی بار دہرائی جا چکی ہے کہ یوکرین سنکٹ میں اسلامی گڑتنتر ایران تٹستھ ہے۔ یوکرین یدھ میں ایران کسی بھی پکش کی اور نہیں ہے۔ وہ اپنے میتریپورن سمبندھوں کے کارن آرمبھ سے ہی دونوں پکشوں کو کوٹنیتک سمادھان اور آپسی مت بھیدوں سے دوری کے لیے پریرت کرتا آیا ہے۔ دوسری اور ایران تتھا روس کے بیچ سینی سہیوگ یوکرین یدھ کے پہلے سے چلا آ رہا ہے۔ یہ دوپکشی سہیوگ کبھی بھی یوکرین پر حملے کے سمرتھن کے ارتھ میں نہیں ہے۔ اس سندر میں ایران کے ودیش منتری نے کہا ہے کہ روس کے ساتھ ہمارا سہیوگ ورشوں سے جاری ہے، ہم نے یوکرین یدھ کا سمرتھن نہیں کیا ہے۔ یوکرین کے ورودھ پریوگ کرنے کے لیے ہم نے کوئی بھی ہتھیار روس کے حوالے نہیں کیا۔ ایران کے بارے میں یوکرین کا دعویٰ یہ بتاتا ہے کہ امریکہ کے نیتتو میں پشچم کے لکشوں کو پورا کرنے کے مارگ میں زیلنسکی بنا کسی پرماڑ کے روس دوارا ایرانی ڈرون کے پریوگ کا دعویٰ پیش کر رہے ہیں۔ اسی بیچ جے سی پی او اے سے غیر قانونی روپ سے نکلنے تتھا ایک پکشی پرتبندھوں کو لگاتار بڑھا کر امریکہ وینا وارتا کے رکنے کا بھی کارن بنا ہے۔ اب اس نے ادھک دباؤ بنانے تتھا پرتبندھوں کو وسترت کرنے کے ادیش سے یوکرین کے نرادھار دعوے کا سمرتھن کرنا شروع کر دیا ہے۔ امریکہ واسطو میں ایران اور روس کے بیچ جاری سینی سہیوگ کو رکوانے کی کوششوں میں لگا ہوا ہے۔ اسی بیچ روس کے ودیش اپ منتری نے کہا ہے کہ پرمانو سمجھوتے میں اپنی وفلتا کو چھپانے کے لیے پشچمی دیش ایران اور روس پر اس پرکار کے آروپ مڑھ رہے ہیں۔ ان باتوں سے یہ پتہ چلتا ہے کہ جے سی پی او اے یا پرمانو سمجھوتے کو پربھاوت کرنے کے لیے ایک خطرناک شڑیتر رچا جا رہا ہے۔
اور اب چرچا کرتے ہیں ایرانی فلموں کے بارے میں۔ آج کل لبنان میں ایرانی فلمیں چھا گئی ہیں۔ شہید یووا ویگیانک کی زندگی پر بنی فلم نے سب کو پربھاوت کیا ہے۔ اس فلم کا نام ہینا ہے۔ لبنان کے کلچرل منسٹر محمد مرتضیٰ نے ایرانی فلم ادیوگ کی جم کر تعریف کی ہے۔ اس بارے میں ادھک جانکاری دے رہے ہیں بیروت سے آئی آر آئی بی کے سنواد داتا حسن عظیم زادے ہمارے ساتھی احمد عباس کی آواز میں۔
یہ ہے نا فلم کا ایک سین ہے۔ یہ فلم ایران کے لوک پریہ ویگیانک شہید داریوش رضائی نجات کی زندگی کی عاشقانہ اور ساہسی کہانی بتاتی ہے۔ ہینا فلم اس سمے لبنان میں ریلیز ہوئی ہے۔ فلم کے پہلے شو کے بعد لبنان کے کلچرل منسٹر محمد مرتضیٰ نے ایرانی فلم ادیوگ کی تعریف کرتے ہوئے کہا کہ اس فلم کو لبنان بھر میں بڑے پیمانے پر ریلیز کیا جانا چاہیے اور اسے سب کو دیکھنا چاہیے۔ انہوں نے کہا کہ سنسکرت کے جنگ میں آرٹ، وشیش روپ سے فلموں کا آرٹ بہت اہم مادھیم ہے۔ اسلامی گڑراج ایران کے پاس ماہر اور ذمہ دار فلمکار موجود ہیں جو ان گھٹناؤں کو خوبصورتی سے فلماتے ہیں۔ ہینا کے بارے میں لبنان کے لوگوں کا کہنا ہے کہ دشمنوں کے ہاتھوں کس طرح ایرانی ویگیانکوں کو نشانہ بنایا جا رہا ہے، یہ فلم بتاتی ہے۔ ایک لبنانی مہیلا نے کہا کہ یہ فلم ایران میں پرمانو ویگیانک کے جیون پر آدھارت ہے جسے ٹارگیٹ کلنگ میں شہید کیا گیا۔ اس ویگیانک کے اپنے پریوار سے پیار اور لگن سے اس کا کام کرنا، یہ سب ہمارے لیے اہم ہے۔ ایک لبنانی عہدیدار نے کہا کہ اس ویگیانک کی عمر 35 سال تھی۔ شہید رضائی نجات کو ان کے گھر کے سامنے اسرائیلی اور امریکی ایجنٹوں نے شہید کر دیا۔ یہ فلم اس شہید کی زندگی کو درشاتی ہے جس سے بہت سارے تتھیہ سامنے آتے ہیں۔
تتركز هذه الافلام على
ان فلموں کی کوشش ان تتھیوں کو سامنے لانا ہے جنہیں دنیا کی فلمیں نظر انداز کر دینا چاہتی ہیں۔ اس فلم کے ڈائریکٹر حسین دارابی نے کوشش کی کہ اس ویگیانک کے جیون سے جڑے تتھیوں کو عاشقانہ فلم کے پراروپ میں پیش کریں۔ لبنانی چھاتر و چھاتراؤں کو یہ فلم وشیش روپ سے دکھائی جائے گی۔ اس سال کے آخر تک اور بھی ایرانی فلمیں لبنان میں دکھائی جانے والی ہیں۔ لبنان میں ان فلموں کے درشکوں کی سنکھیا کافی زیادہ بتائی جاتی ہے۔ بیروت سے آئی آر آئی بی کے لیے حسن عظیم زادے کی رپورٹ۔
اور اب رخ کرتے ہیں بھارت کا۔ بھارت پرشاست کشمیر میں ایک بار پھر این آئی اے نے کئی استھانوں پر ایک ساتھ ریڈ ماری ہے۔ این آئی اے کی کاروائی پر کشمیری نیتاؤں نے ایک بار پھر سوال اٹھائے ہیں۔ اس بیچ نیشنل کانفرنس کے نیتا علی محمد ڈار نے کہا ہے کہ کیندر کی مودی سرکار غلطی پر غلطی کر رہی ہے اور کشمیر کے لوگوں کی بھاوناؤں سے کھلواڑ کر رہی ہے۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں شری نگر سے ہمارے سنواد داتا سپت محمد حسن۔
این آئی اے نیشنل انویسٹیگیشن ایجنسی نے ایک بار پھر کشمیر کے وبھن چھیتروں میں ریڈ مارے ہیں اور کہا ہے کہ جو بھی الگاواد کا ساتھ دے گا اس کے ساتھ سختی کے ساتھ نپٹا جائے گا۔ این آئی اے نے آج سری نگر، سوپور اور جموں کے وبھن چھیتروں میں ان ویکتیوں کے گھروں پر چھاپے مارے جن کے بارے میں بتایا جاتا ہے کہ وہ ملٹن سے ریلیٹڈ فنڈنگ میں ملوث ہیں۔ ابھی آخری سوچنا آنے تک یہ ریڈز جاری تھے۔ یہاں یہ بات الیکھنی ہے کہ پچھلے 3 ورشوں کے بیچ سینگرو کی سنکھیا میں لوگوں کو ٹیرر فنڈنگ کے آروپ میں جیلوں میں بند کر دیا گیا ہے اور یہ سلسلہ اب بھی جاری ہے، جبکہ الگاوادی نیتاؤں جس میں سیدلیشا گیلانی جو اب اس دنیا میں نہیں ہے ان کے نواس کو بھی ایس آئی اے نے سیل کر دیا ہے۔ اس کے علاوہ کئی ایسے ویکتی بھی ہیں جو الگاوادی نیتا ہیں، ان کے گھروں کو بھی ایس آئی اے نے سیل کر دیا ہے۔ ادھر جموں کشمیر نیشنل کانفرنس نے ایک بار پھر کہا ہے کہ نئی دہلی کشمیریوں کے ایسپریشن کے ساتھ کھیل رہی ہے۔ سری نگر میں آج ایک بیٹھک کے بعد پترکاروں کے ساتھ وارتا کرتے ہوئے کشمیر پرانت کے ادھیکش علی محمد ڈار نے کہا کہ ہم نے بار بار نئی دہلی کو یہ سمجھانے کا پریاس کیا کہ کشمیر ایک ڈیلیکیٹ ایشو ہے، اسے ڈیلیکیٹ دورہ ہی سلجھانا چاہیے، پرنتو ہماری بات نہیں سنی جا رہی ہے۔ انہوں نے کہا کہ ہم نے بار بار کشمیر کے حوالے سے نئی دہلی کو اپنے سجھاؤ بھی پیش کیے پرنتو ہماری بات نہیں سنی گئی۔ انہوں نے کہا کہ ان کی جماعت الیکشن کے لیے تیار ہیں پرنتو ہمیں نہیں لگ رہا ہے کہ نئی دہلی جموں کشمیر میں الیکشن کے حق میں ہے۔ انہوں نے اس اوسر پر کہا،
حزب روایت تو ہم 1-2 مہینے کے بعد ایسے کنونشنز کرتے ہیں صرف پارٹی کے مضبوطی کے لیے، تو مقصد یہی تھا کہ اتحاد اتفاق، اور یہ جائزہ لے رہے تھے کہ زمینی سطح پر سرکار کی طرف سے کیا ہو رہا ہے، مشکلات کافی ہے لوگوں کو، آپ جانتے ہو بجلی نہ ہونے کے برابر ہے، مہنگائی عروج پر ہے، کرپشن ہے، مہنگائی نے یہاں کے غریب لوگوں کی کمبر توڑ دی ہے۔ دیکھیے یہاں کے لوگ چاہتے ہیں اپنی سرکار، تو اور ہم الیکشن کے لیے تیار بھی ہیں، مگر یہ جو ہمارا اجلاس تھا آج یہ پرائرٹی نہیں تھی الیکشن کی۔ البتہ لوگ تیار ہیں، ہم بھی پارٹی بھی تیار ہے، لوگ چاہتے بھی ہے الیکشن۔ کبھی کبھی تو انسان کو سب کچھ جانتے ہوئے بھی خاموش رہنا پڑتا ہے، سب کو نظر انداز کرنا پڑتا ہے رشتوں، اس لیے نہیں کہ ہم ڈرتے ہیں، رشتوں کو نبھانے کے لیے۔
سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
دوستوں، راجنیتک چرچا کا یہ دینک کارکرم اب یہیں سماپت ہوتا ہے۔
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ابھی آپ سن رہے تھے کارکرم راجنیتک چرچا، جسے لے کر اپستھت ہیں ہمارے ساتھی رویش زیدی، اور اب آپ کی سیوا میں پرستت ہے کارکرم ایران بھرمڑ۔
ایران بھرمڑ۔
دوستو، کارکرم ایران بھرمڑ کے کرنے کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہر دادی اور سید میسم کا سلام سویکار کیجیے۔ ایران کی راجدھانی تہران میں اپنی یاترا کو جاری رکھتے ہوئے تہران کے ایک بہت ہی خوبصورت اور پریاورن سے جڑے ہوئے پل کی بات کریں گے، تو آج ساتھ مل کر نیچر برج کی سیر کریں گے، ہمارے ساتھ بنے رہیں۔
جب آپ اسلامی گڑتنتر ایران کی راجدھانی کی یاترا کریں گے تو آپ کو اس مہانگر میں موجود درجنوں ہائی ویز میں سے ایک آیت اللہ مدرس ہائی وے سے گزرنا ہوگا۔ تہران کے ویست اور مہتوپورن ہائی ویز میں سے ایک ہے۔ اب آپ سوچ رہے ہوں گے کہ اس ہائی وے میں ایسا کیا ہے کہ ہم اس کی بات کر رہے ہیں، تو جی ہاں، اس ہائی وے پر موجود ایک پل ہے جو اس ہائی وے کو خاص بناتا ہے، اور آج ہم آپ کو اسی پل پر لے کر چلتے ہیں۔ ویسے یہ بتا دینا چاہتے ہیں کہ ایسا نہیں ہے کہ دنیا کے بڑے شہروں میں سندر راج مارگوں کی کمی ہے۔ دنیا کے بہت سے ایسے شہر ہیں کہ جہاں ایک سے بڑھ کر ایک خوبصورت راج مارگ ہیں، اور انہی راج مارگوں میں سے ایک مدرس راج مارگ ہے۔ اس ہائی وے کے بیچ میں ایک ایسا حصہ ہے جس کے دونوں اور بہت ہی خوبصورت پارک ہیں۔ جب آپ کا آیت اللہ مدرس ہائی وے سے گزرنا ہوگا تو اس ہائی وے پر दोनों ओर मौजूद पेड़ों की वजह से आपको तापमान अन्य स्थानों की तुलना में थोड़ा कम मिलेगा। जैसे जैसे आप इस राजमार्ग के सबसे सुंदर और उस पुल के पास पहुंचेंगे जिसे नेचर ब्रिज कहते हैं, तो आप मौसम को बिल्कुल अलग पाएंगे। यहाँ दोनों ओर मौजूद पार्क और अनगिनत पेड़ तापमान को काफ़ी कम कर देते हैं, जिसकी वजह से इस खास जगह का तापमान शहर के दूसरे इलाकों के मुकाबले में कम होता है।
नेचर ब्रिज तेहरान के पर्यटक आकर्षणों में से एक है, जिसका पिछले कुछ वर्षों में व्यापक रूप से स्वागत किया गया है और ये शहर के प्रतीकों में से एक बन गया है। ये पुल पश्चिमी एशिया का सबसे बड़ा गैर वाहन पुल है और ईरान का पहला गैर वाहन पुल है। नेचर ब्रिज एक जैविक और पेड़ की तरह डिजाइन के साथ एक संरचना है जो पर्यावरण के साथ पूरी तरह से संगत है। ये ब्रिज शहर के मुख्य हाईवे के बीच में स्थित है और साथ ही भीड़ और ट्रैफिक के बीच में बना हुआ है, लेकिन इस जगह पर रहकर आप प्रकृति में आनंद और शांति का अनुभव कर सकते हैं। पैदल चलने वाला रास्ता और ऊर्जा से भरपूर लोगों की खुशी जो पुले तबीयत पर घूमने और खेलने के लिए आते हैं, पुल का डिजाइन करने वाली महिला और निर्माण करने वाली संस्था के सकारात्मक ऊर्जा और शांति देता है। इसी तरह तेहरान की पहचान बन चुके इस पुल के चारों तरफ मौजूद लंबे लंबे पेड़, अलबुर्ज पहाड़ की चोटी का दृश्य और साथ ही दमावंत की पहाड़ी की चोटी का दिखना और पुल की खूबसूरती में चार चांद लगाता है। दो हरे भरे पार्कों को आपस में जोड़ने वाले इस पुल का नाम इसलिए नेचर ब्रिज भी रखा गया है, क्योंकि ये पुल इंसान को पर्यावरण से जोड़े रखता है।
तीन स्तंभों वाला नेचर ब्रिज तीन मंजिला है। यह अद्वितीय और देखने योग्य डिजाइन वाला पुल को ईरान के सबसे बड़े पैदल मार्ग वाले ब्रिज के तौर पर गिना जाता है। ये पुल आबो आतिश नामक पार्क को पार्क के जंगली तालेकानी से जोड़ता है। ये पुल स्थान के मामले में कई राजमार्गों के चौराहे पर स्थित है। सुबह सुबह की जाने वाली एक्सरसाइज, मॉर्निंग वॉक और यहाँ तक कि आराम और मनोरंजन के लिए एक अच्छी जगह है। अंतर्राष्ट्रीय मंच पर इस पुल ने कई बार पुरस्कार जीते हैं, जिसमें वर्ष 2015 में न्यूयॉर्क में स्थित एक वैश्विक वास्तुकला प्रतियोगिता आर्चाइजर A+ अवार्ड्स जीता था। इसके अलावा वर्ष 2016 में नेचर ब्रिज ने वास्तुकला के क्षेत्र में दिए जाने वाले आगा खान अवार्ड को भी अपने नाम किया था। पुल तबीयत एक युवा ईरानी महिला की नवरचना का परिणाम है। उन्होंने स्वयं ये नहीं सोचा था कि जो डिजाइन उन्होंने एक कागज के टुकड़े पर बनाया है वो एक दिन 2000 टन का ढांचा बन जाएगा और उसे एक बेहतरीन, सुंदर और अद्वितीय पुल के तौर पर याद किया जाएगा और जो जल्द ही तेहरान के प्रतीकों में से एक बन जाएगा। वो एक 25 वर्षीय महिला थी जिन्होंने 270 मीटर नेचर ब्रिज की डिजाइन प्रतियोगिता में भाग लिया था। जब उनके डिजाइन को चुना गया तो वो 26 वर्ष की थी और अब वो तेहरान की पहचान बन चुके एक सुंदर और आधुनिक पुल की डिजाइनर के तौर पर जानी जाती हैं।
पुल तबीयत एक ऐसा शानदार और खूबसूरत पुल है जो प्रकृति से प्रेम करने वालों को अपनी ओर खींचता है और पैदल चलने वाले वहां पहुंचकर स्वच्छ हवा को पाकर खुशी से झूम उठते हैं। वहीं पुल के निर्माण के लिए विशेष सामग्री और विशेष पाइप का उपयोग किया गया है और इसके लिए उच्चतम मानकों और सुरक्षा कारक पर विचार किया गया है। इस पुल को प्राकृतिक आपदाओं और यहां तक कि अगर 7 रिएक्टर से ऊपर का भूकंप भी आता है तो ये पुल उसका भी मुकाबला करने की शक्ति रखता है। 40 मीटर ऊंचे इस पुल पर जब आप खड़े होते हैं, अपनी आंखें बंद करते हैं और सांस लेते हैं तो आप हजारों ऊंचे ऊंचे पेड़ों से निकलने वाली ऑक्सीजन और सुखद गंध के नशे में डूब जाते हैं। इस पुल के पहले मंजिले से आप गुजरते हुए दूसरे मंजिल पर कब पहुंच जाते हैं ये आपको पता ही नहीं चलता। और फिर जब आप वहां लगी बेंचों पर बैठते हैं तो आपको ऐसा एहसास होता है जैसे आसमान से कोई आपके लिए खुशबुओं से भरे पंखे झल रहा है। जब सिर उठाकर आसमान को निहारते हैं तो ऐसा लगता है जैसे नीला आकाश
آپ کے بہت قریب آ گیا ہے۔ اسی طرح نیچر برج کے ایک سرے سے دوسرے سرے تک ضرور جائیں، اور اس پل کی تیسرے منزلے پر جب آپ پہنچیں گے تو وہاں موجود سوچھ ہوا آپ کی آتما کو سکون پہنچائے گی۔
ایران کی بھومی میں شاندار کشمتا اور واسطوک پرتیبھا ہے، جسے اوسر ملنے پر سروتم طریقے سے پرتیبمب کیا جا سکتا ہے۔ نیچر برج کا ادگھاٹن ایک یوا ایرانی واستوکار دوارا کیا گیا، ایک کلاتمک واستو شلپ کار ہے جسے تہران کے ناگرکوں اور اس شہر کے پریٹکوں کے لیے اپلبدھ کرایا گیا ہے۔ 35 ورشیہ لیلا عراقیان اسلامی گڑتنج کی یوا پرتیبھاؤں میں سے ایک ہے کہ ان دنوں نیچر برج کے نرمان کی انہیں وشویاپی خیاتی پراپت ہو گئی ہے۔ اس یوا ایرانی واستوکار کا نام نہ کیول ایران میں بلکہ دنیا میں بھی ایک جان پہچان نام بنا گیا ہے۔ انہوں نے گڑت میں سنادک ڈگری پراپت کی ہے اور انہیں پینٹنگ میں بھی روچی لی۔ لیلا عراقیان نے جب دیکھا کہ واستوکلا گڑت اور چترکلا کا ایک سنیوجن ہے تو انہیں اس کھیتر میں دلچسپی ہو گئی۔ انہوں نے شہید بہشتی وشودالیہ سے واستوکلا میں اسناتک کی ڈگری لی ہے اور کولمبیا وشودالیہ سے ماسٹر ڈگری پراپت کی ہے۔ جب برٹش انتراشٹریہ واستوکلا پرتیوگیتا آیوجت کی گئی تھی اس سمے ایرانی ہونے کی وجہ سے اس یووا واستوکار کو لے کر اس انتراشٹریہ پرتیوگیتا کے پربندھک پاویل فینچ نے کھید ویکت کیا تھا۔ فینچ نے کہا تھا، کیونکہ ایران پر برٹش سرکار دوارا پرتیبندھ لگایا ہوا ہے اس لیے ایران کی بہترین اور یوگیہ واستوکار لیلا عراقیان کو ہم اس انتراشٹریہ پرتیوگیتا میں شامل نہیں کر سکتے۔ لیلا عراقیان نے اس سمبندھ میں برٹش سماچار پتر گارڈین کو دیے ایک انٹرویو میں کہا تھا کہ یہ ہاسیاسپد ہے، میں ایک ایرانی واستوکار ہوں اور یہ پرتیوگیتا یہ ایک سانسکرتک کاریکرم ہے اور اس کا راجنیتی سے کوئی لینا دینا نہیں ہے، یہ ایک بہت ہی بھید بھاؤ پورن کارروائی ہے۔
دوستو، نیچر برج پر جانے کے دو راستے ہیں۔ ایک، آپ پارک اوو آتش سے جا سکتے ہیں یا پھر آپ پارک جنگلی تالگانی کی اور سے اس پل پر پرویش کر سکتے ہیں۔ ہم پارک اوو آتش سے اس پر گئے، جو ایک بے حد ہی خوبصورت راستہ ہے۔ سوئم پارک اوو آتش کا کھیترپل 24,000 ورگ میٹر سے ادھک ہے۔ یدی آپ سنکیتوں کا پالن کرتے ہیں تو پل کے پرویش دوار تک پہنچنا آسان ہے۔ یہ دلچسپ ہے کیونکہ اس پل کو گھماؤدار طریقے سے ڈیزائن کیا گیا ہے، اس لیے آپ پل کا انت نہیں دیکھ سکتے ہیں، لیکن آپ جس حصے سے گزرتے ہیں وہاں سے آپ پل کا ایک حصہ دیکھ سکتے ہیں۔ پل کی تیسری منزل سے آپ ہائی وے سے گزرتی ہوئی گاڑیوں اور سامنے موجود پہاڑوں اور دونوں اور موجود پیڑوں کا مزہ لے سکتے ہیں۔ لیکن پراکرتک پل کے رومانچک حصوں میں سے ایک اس کی پہلی منزل ہے، جہاں کئی کیفے اور ریستوراں ہیں۔ نیچر برج فوڈ کورٹ پل کے پوروی حصے میں استھت ہے اور اس میں کئی کافی شاپ، ایرانی ریستوراں اور فاسٹ فوڈ شامل ہیں، جن کی کشمتا لگ بھگ 300 لوگوں کی ہے۔ نیچر برج کے انت میں تالگانی پار کا لکڑی کا راستہ ہے۔ یہ مارک پیدل چلنے اور فوٹوگرافی کے لیے اپیوکت ہے۔ یہ جاننا دلچسپ ہے کہ اس پارک میں ایران کا سب سے بڑا جھنڈا استھاپت ہے۔ فلیگ پول 150 میٹر لمبا ہے اور اس کا وزن 250 ٹن ہے۔ اونچائی کے معاملے میں تالگانی پار کا جھنڈا دنیا کا تیسرا سب سے اونچا جھنڈا ہے، اور سمندر سے اونچائی کے معاملے میں یہ دنیا کا پہلے استھان کا سب سے اونچا جھنڈا ہے۔ تو دوستو، آشا کرتے ہیں کہ آپ کو نیچر برج کی یہ یاترا پسند آئی ہوگی۔ اس کے بارے میں جو ہم نے جانکاری دی ہے وہ آپ کے لیے لابھ دائک رہی ہوگی، اس آشا کے ساتھ کہ تہران کے اپنے سفر میں اس پول کی سیر آپ ضرور کریں گے۔ اب ہمیں انومتی دیں۔
आप दोस्तों सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। अभी आपने कार्यक्रम सुना ईरान भ्रमण, जिसे लेकर उपस्थित हैं हमारे साथी सैयद मिसम और मरियम मेहरदादी। अब प्रस्तुत है कार्यक्रम उज्ज्वल भविष्य।
उज्ज्वल भविष्य।
दोस्तों, कार्यक्रम उज्ज्वल भविष्य की एक अन्य कड़ी को लेकर आपकी सेवा में उपस्थित हैं स्वाति और सैयद मेसाम का सलाम स्वीकार कीजिए। आज हम ईरान में इस्लामी क्रांति की सफलता के बाद इस्लामी शासन की स्थापना की चर्चा करेंगे।
पिछले कार्यक्रम में हमने उल्लेख किया था कि ईरान की इस्लामी क्रांति की सफलता ने क्षेत्र पर काफी व्यापक प्रभाव डाला है। इस्लाम एकमात्र ईश्वरीय धर्म है जो व्यापकता और सार्वभौमिकता का दावा करता है। इसलिए मुसलमानों की धार्मिक पहचान को मिटाने के सबसे प्रभावी तरीकों में से एक यह है कि इस्लाम आज की मानव जाति की समस्याओं और जरूरतों का जवाब देने में सक्षम नहीं है। धर्म निरपेक्षता के सिद्धांत ने, जिसने धर्म को राजनीति से अलग करने पर जोर दिया, धर्म को सामाजिक जीवन से बाहर कर दिया। साम्यवादी व्यवस्था में धर्म को राष्ट्रों की अफीम कहा जाता था, लेकिन इस्लामी क्रांति ने धर्म को एक महान और प्रेरक शक्ति के रूप में बदल दिया और धर्म को अफीम बताने वाले कम्युनिस्ट और समाजवादी नास्तिक विचारधारा की त्रुटि का खुलासा किया। इस्लामी क्रांति ये साबित करने में सफल रही कि धर्म सभी समाजों की जरूरतों को पूरा कर सकता है।
इस्लामी क्रांति की सफलता के साथ देश की राजनीतिक स्वतंत्रता बहाल हुई। इमाम खुमैनी ने स्वतंत्रता का उल्लेख एक ऐसे कारक के रूप में किया है जो एक राष्ट्र के जीवन और इतिहास को महत्व देता है और इसे गौरवान्वित बनाता है। इस्लामी क्रांति ने इस्लामी विचारधारा को पुनर्जीवित करके विभिन्न क्षेत्रों में इस्लाम और मुसलमानों की भूमिका पर प्रकाश डाला है और पश्चिम की सार्वभौमिक पहचान के खिलाफ मजबूती से अपना लक्ष्य रखा है। मध्यकालीन के बाद पश्चिमी संस्कृति साइंस और मजहब के बीच टकराव के मार्ग पर आगे बढ़ी और उसने लोगों में धर्म के प्रति नफरत को बढ़ावा दिया। लेकिन इस्लामी क्रांति की सफलता के साथ ही धर्म में लोगों की दिलचस्पी बढ़ी और यहां तक कि दूसरे धर्म के अनुयायियों ने भी अपने धर्म के प्रति जागरूकता बढ़ाई।
इस्लामी क्रांति के वैश्विक प्रभाव का मूल कारण इस्लाम की शिक्षाएं हैं। ये क्रांति सिर्फ दुनिया के एक क्षेत्र के लोगों की इच्छा नहीं थी, इसलिए इसे सिर्फ उसी क्षेत्र तक सीमित नहीं रखा जा सकता है, बल्कि इस्लाम की शिक्षाओं को पेश करने के कारण इसने वैश्विक रूप धारण कर लिया। इस्लामी क्रांति ने राष्ट्रीय सीमाओं को पार किया और उसकी प्रसिद्धि वैश्विक हो गई और उसकी उपलब्धियां पूरी दुनिया में फैल गईं।
इस्लामी क्रांति धार्मिक मूल्यों के आधार पर सफल हुई और उसने एक ऐसी दुनिया में कि जहां सरकारों के बीच संबंधों का आधार भौतिक लाभ और धर्म से राजनीति को अलग रखना था, नैतिकता और आध्यात्म जैसे गैर भौतिक मूल्यों को दुनिया में नए विमर्श के रूप में पेश किया। इस विचारधारा ने दुनिया के विभिन्न हिस्सों में पश्चिम के हितों के लिए गंभीर चुनौतियां उत्पन्न कर दी और समय के साथ साथ इसकी तीव्रता बढ़ती गई। इसी तरह इस्लामी क्रांति की प्रकृति, विचारधारा और नेतृत्व ने दुनिया के विभिन्न हिस्सों में और विशेष रूप से इस्लामी जगत में इस्लामी आंदोलनों में एक नई रूह फूंक दी।
प्रसिद्ध ब्रिटिश समाजशास्त्री एंथनी गिडेंस लिखते हैं, इस्लामी क्रांति और 1980 के दशक की शुरुआत में दुनिया की सामान्य प्रक्रिया में एक विपरीत प्रक्रिया की शुरुआत हुई और दुनिया ने धार्मिक रंग में रंगना शुरू कर दिया। ईरान की इस्लामी क्रांति ने इस्लाम पर आधारित एक व्यवस्था स्थापित करने और सरकार के गठन में इस्लामी सिद्धांतों को आधार बनाया और दुनिया के सामने एक नया आदर्श पेश किया।
इस्लामी क्रांति के संस्थापक का मानना था कि लोगों और देश के मार्गदर्शन में एक नेता की भूमिका बहुत अहम होती है। उन्होंने इस्लामी क्रांति की सफलता से वर्षों पहले विलायते फकी या धार्मिक नेता के नेतृत्व का विचार पेश किया था। उन्होंने विलायते फकी का विचार पेश करते हुए कहा था, इस्लामी शासन क्योंकि कानून का शासन बल्कि ईश्वर का शासन होता है, इसीलिए शासक में दो विशेषताएं होनी चाहिए। यह दोनों ही कानूनी शासन की बुनियाद है और इसके बिना कानूनी शासन का कोई तर्क नहीं है। इन दो विशेषताओं में से एक धर्मशास्त्र या कानून का ज्ञान है।
धर्मशास्त्र का ज्ञान रखने वाला नेता वही नेता है जो दुनिया के सांस्कृतिक और राजनीतिक समीकरणों को प्रभावित करता है और दुनिया के लोगों को आकर्षित करता है। स्पेनिश अखबार पाइस ने लिखा था, इमाम खुमैनी की सफलता का राज उनके व्यक्तित्व में था। उनका निधन हो गया लेकिन उनका मिशन बाकी रहेगा। अमरीकी विदेश नीति समिति के प्रमुख डैनियल पाइस के मुताबिक, हमें इस सच्चाई को स्वीकार करना चाहिए कि इस्लामी क्रांति की सफलता से पहले हम धार्मिक विचारों को कोई महत्व नहीं देते थे, लेकिन इसके बाद से हम अमरीकियों को धार्मिक विषयों के बारे में शोध और बहस की शुरुआत करनी चाहिए, विशेष रूप से इमाम खुमैनी के उद्देश्यों और नीतियों का अध्ययन करना चाहिए।
इमाम खुमैनी की जीवन शैली और नेतृत्व शैली ने दुनिया के कई स्वतंत्र विचारकों और राजनेताओं को आकर्षित किया है। निकारागुआ के पादरी अर्नेस्ट कार्डिनेल कहते हैं कि निकारागुआ क्रांति के बाद हम गंभीर रूप से आर्थिक घेराबंदी में थे। ईरान की यात्रा के दौरान मैं इस्लामी क्रांति के नेता की सेवा में उपस्थित हुआ। जमारन की गलियों और कूचों से गुजरते हुए उनके घर पहुंचा तो देखा कि वो बहुत सामान्य जीवन व्यतीत करते हैं। वह शख्स जिसने पश्चिम और पूरब को हिलाकर रख दिया, वह एक बूढ़ा है जो सामान्य वेशभूषा में है और एक बहुत ही छोटे से कमरे में रहता है। इस मुलाकात में उन्होंने सिर्फ एक बात मुझसे कही थी कि हम अत्याचारियों के खिलाफ संघर्ष करने वालों के साथ हैं। इस बात से मुझे बहुत प्रेरणा मिली जिसकी किसी भी चीज से तुलना नहीं की जा सकती।
अर्नेस्ट कार्डिनल आगे कहते हैं, इसके बाद मैं कैथोलिक धर्मगुरु पोप के पास गया। वहां मैंने शानदार महल और महंगे कपड़े देखे और पोप के कठोर व्यवहार और कड़वे रवैये का अनुभव किया, जिन्होंने कहा कि अगर आप चर्च की मदद चाहते हैं तो आपको राजनीति से कोई नाता नहीं रखना है और साथ ही अमरीका से नहीं उलझना है। मैंने कहा कि आपको मेरा नेता होना चाहिए, लेकिन मेरे नेता इमाम खुमैनी हैं जो बहुत सामान्य जीवन बिताते हैं और हजरत ईसा के मार्ग पर चलते हैं और अमरीका के दुश्मन हैं। अगर आज हजरत ईसा होते तो उनका भी यही रवैया होता।
एक ईसाई धर्मगुरु डॉक्टर जॉर्ज मोत्साकिस का कहना है कि मैं एक ईसाई हूं लेकिन आयतुल्ला खुमैनी को बहुत ज्यादा पसंद करता हूं। वे मुसलमानों के बड़े सुधारवादी थे। हम ईसाइयों को भी उनका अनुसरण करना चाहिए। इसके विपरीत ईरानी शाह मोहम्मद रजा का दुनिया में कोई प्रभाव नहीं था, बल्कि उसने विदेशियों की मदद से सत्ता हासिल की थी। हालांकि इस्लामी क्रांति ने नई राजनीतिक विचारधारा पेश की और दुनिया भर को प्रभावित किया, लेकिन वास्तविकता यह है कि इस्लामी क्रांति पश्चिम के समस्त बुनियादी विचारों की विरोधी नहीं थी।
इस्लामी क्रांति एक नई सभ्यता की कई सकारात्मक विशेषताओं के साथ इस्लाम के मूल तत्वों को एक साथ लाने का प्रयास करती है। राजनीति के क्षेत्र में इस क्रांति ने इसी लक्ष्य को मद्देनजर रखा और इस्लामी शिक्षाओं और सिद्धांतों के साथ ही सत्ता के बंटवारे के लिए आधुनिक दुनिया के कई सिद्धांतों को अपनाया। उदाहरण स्वरूप, राजनीतिक पार्टी सिस्टम और सत्ता के विभागों के बंटवारे को इस व्यवस्था में देखा जा सकता है। क्रांति ने अपने राजनीतिक उद्देश्य इस्लामी सिद्धांतों से हासिल किए हैं, लेकिन कार्यान्वयन में नए विचारों से लाभ उठाया है। इसलिए कहा जाता है कि इस्लामी परंपरा इस क्रांति का दिल है और नई विचारधारा इसका सिर है।
इस क्रांति की विशेषता में से इसकी मौलिकता और नवीनता, बौद्धिक और राजनीतिक स्वतंत्रता, समृद्ध धार्मिक और आध्यात्मिक सिद्धांतों के साथ साथ पश्चिम के सामने इस्लाम की एक नई छवि पेश करना है। इमाम खुमैनी के निधन के कुछ समय के बाद इस्लामिक क्रांति के वरिष्ठ नेता आयतुल्लाह उज़्मा सैयद अली खामेनी ने कहा था, हमारी सबसे बड़ी जिम्मेदारी यह है कि जिस मिशन की इमाम खुमैनी ने शुरुआत की थी, हम उसकी रक्षा करें। ईरान में इस्लामिक क्रांति ऐसे समय में सफल हुई जब दुनिया एक नए दौर में प्रवेश कर रही थी, एक ऐसा दौर जो बड़े उतार चढ़ाव से गुजर रहा था और दूसरे दौरों से अलग था। इस संदर्भ में वरिष्ठ नेता का कहना है कि नए दौर की शुरुआत से न सिर्फ ईरान में या इस्लामी देशों में लोग ईश्वर पर विश्वास की ओर लौटकर आए हैं, बल्कि विश्व स्तर पर धार्मिक विश्वासों को एक नई पहचान मिली है।
इसी के साथ ये कार्यक्रम यहीं समाप्त हुआ। अब हमें इजाजत दीजिए।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा और अब समय हो चुका है आज के मुख्य समाचारों के सारांश का। ईरान ने पाकिस्तान और बांग्लादेश से संबंधों के विस्तार पर बल दिया है। यमन का कहना है कि संघर्ष विराम के लिए कोशिशें तेज हो गई हैं। सऊदी अरब और यूएई के बीच संबंध खराब होने की खबरें हैं और राहुल गांधी की भारत जोड़ो यात्रा नई दिल्ली पहुंच गई है। दोस्तों, हमें आशा है कि हमारा ये प्रसारण भी आपको सदा की भांति पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों एवं प्रतिक्रियाओं से हमें अवश्य अवगत कराइएगा। हमारा ईमेल आईडी है hindi@wbs.irib.ir और हमारी वेबसाइट का पता बदल चुका है। हमारी वेबसाइट का पता अब इस तरह से है parstoday.ir/hi। तो इसी के साथ अख्तर अब्बास और साथियों को इजाजत दीजिए। खुदा हाफिज़।